अब प्रस्तुत छ पश्चिम डायरी।
नमस्कार, पश्चिम डायरीमा लक्ष्मी गौडेल र सावित्री गिरीको हार्दिक स्वागत छ। आजका पत्र पत्रिकाहरूमा आधारित पश्चिम डायरीको सुरुमा मुख्य खबरका शीर्षकहरू।
कर्णालीमा यसपालिको दशैं र तिहारमा खाद्य सङ्कट नहुने, खाद्य संस्थानद्वारा 29,000 क्विन्टल चामल ढुवानी सुरु।
ग्रामीण क्षेत्रबाट नेपालगञ्ज सेवा लिन आउनेहरूको साइकल चोरीको घटना बढ्दै, बर्दियाका किसान भारतीय माछा आयात रोक्न एकजुट।
जाजरकोटमा पहिरोका कारण 12 दिनदेखि यातायात अवरुद्ध, दैलेखको चामुण्डा बिन्द्रा सैनी नगरपालिका 3 महिनादेखि कार्यकारी विहीन।
र आपूर्ति राज्य मन्त्री विश्वकर्माद्वारा एलपी ग्यास र पेट्रोल पम्पको अनुगमन, लिकेज ग्यास भेटिएकाले सुधारका लागि 5 दिनको समय दियो।
दशैं तिहार आयो सबैलाई, सुरु भयो ह्युन्डे फेस्टिभ डिलाइट। ह्युन्डे फेस्टिभ डिलाइट।
Hyundai Festive Delight 2074 यसपालीको दशैं तिहार Hyundai Festive Delight योजनामा रमाउनुहोस् र पाउनुहोस् लाखौंको नगद छुट, निशुल्क 1 वर्षको बिमा, स्क्रैच कार्ड मार्फत रु 1,00,000 सम्मको नगद छुट, साथै लकी ड्र मार्फत जित्नुहोस् 10 जोडीलाई दुबई भ्रमण, 100 जनालाई 10-10 ग्राम सुन तथा बम्पर उपहार अन्तर्गत Hyundai Elite i20 एक थान र Hyundai Accent एक थान। Hyundai।
पश्चिम डायरीको सुरुमा कर्णालीमा दशैंका लागि 29,000 क्विन्टल चामल पठाइँदै गरेको खबर लिएका छौँ अन्नपूर्ण पोस्टबाट। वर्षेनी चाडपर्वका बेला खाद्यान्न सङ्कट हुने कर्णालीका जिल्लामा यसपटक केही सहज हुने भएको छ। प्रमुख चाड दशैं नजिकै गर्दा नेपाल खाद्य संस्थानले कर्णालीका जिल्लामा खाद्यान्न ढुवानी सुरु गरेको छ। दशैंका लागि लक्षित गर्दै कर्णालीमा यसपालि 29,000 क्विन्टल चामल पठाउन लागि हो। हालसम्म सडकले नछोएका कर्णालीका हुम्दा र डोल्पामा हरेक वर्ष खाद्यान्न अभाव हुने गरेको छ। अर्कोतर्फ स्थानीय उत्पादनले मात्र वर्षभरि नथेक्ने भएकाले कर्णालीवासीले चाडपर्वमा चामल अभाव भोग्नुपर्ने बाध्यता छ। यही समस्या समाधानका लागि खाद्य संस्थानको सुर्खेत स्थित कार्यालयले दशैंका लागि अहिलेदेखि नै कर्णालीमा चामल पठाउन सुरु गरेको हो। अघिल्ला वर्षहरूमा चाडपर्वका लागि चामल लिन डिपोमा दिनहुँ लाइन बसे पनि सर्वसाधारणले चामल नपाउने अवस्था थियो। दशैं र तिहारको समयमा अझ बढी खाद्यान्न अभाव हुने कर्णालीका जिल्लाहरूमा यसपटकको दशैं र तिहार अघि नै खाद्यान्न पठाइसक्ने तयारी भएको खाद्य संस्थान सुर्खेतले जनाएको छ। ललित बहादुर बुढाले खबर लेख्नु भएको छ।
ग्रामीण क्षेत्रबाट नेपालगञ्जमा सेवा लिन साइकलमा आउने सेवाग्राही साँझ घर जान अर्को साधनको जोहो गर्नुपर्छ। बाँकेमा सरकारी सेवा प्रदायक कार्यालयबाट पछिल्लो 1 महिनाभित्र 37 बढी साइकल चोरी भएका छन्। सेवा प्रदायक कार्यालय मालपोत, नापी, भेरी अञ्चल अस्पताल, बाँके जिल्ला अदालत र उच्च अदालत, हुलाक कार्यालय, भूमि सुधार कार्यालय क्षेत्रबाट दिनहुँ साइकल चोरीको घटना बढेको हो। साइकल चोरी सिलसिलेवार ढङ्गबाट अघि बढे पनि प्रहरीमा 1 वर्षभित्र एउटा मात्र मुद्दा दर्ता भएको खुलेको छ। साइकल भन्ने बित्तिकै मानिसको मनमा एउटा चित्र आउँछ, जसको साइकलको मूल्याङ्कन 5 देखि 7 हजारसम्म निर्धारण गर्छ। तर त्यसो रहेनछ। नेपालगञ्जको सडकमा 1,50,000 रुपियाँसम्मका साइकल घुर्छन्, आजको दैनिक नेपालगञ्जमा खबर छ।
जाजरकोटको भेरी नगरपालिका 3 न्यू रोडमा पहिरो जाँदा 12 दिनदेखि यातायात अवरुद्ध छ। पहिरोले जाजरकोट डोल्पा सडकको खलङ्गा रिम्ना खण्ड भत्किएको छ। यातायात अवरुद्ध हुँदा यात्रु खलङ्गादेखि रिम्नासम्म 4-5 घण्टा पैदल हिँड्न बाध्य छन्। दैनिक उपभोग्य वस्तु ओसार पसारका लागि पनि समस्या छ। पहिरोले पैदल यात्रीलाई आउजाउमा समेत जोखिम भएको छ। केन्द्रीय विद्युत लाइन प्रसारणमा बाधा पुगेको छ। भत्किएको सडक पुनर्निर्माणका लागि सम्बन्धित निकायले वास्ता नगरेको गुनासो स्थानीयको भीमबहादुर सिंहले कान्तिपुरमा खबर लेख्नु भएको छ।
भारतीय माछा आयात रोक्न बर्दियाका माछा किसान एकजुट भएका छन्। भारतबाट बाह्रै महिना माछा आयात गरेर बिक्री वितरण गर्न थालेपछि चिन्तित माछा किसान संगठित हुँदै माछाको आयात रोक्न एकजुट भएका हुन्। बर्दियामा 700 हेक्टर क्षेत्रफलमा माछा पालन व्यवसाय सञ्चालन गरे पनि आयातित माछाको व्यापार नरोकिएको माछा किसान एवं मत्स्य व्यवसाय संघ बर्दियाका अध्यक्ष गणेश शर्मा लम्सालले बताउनुभयो। आजको अन्नपूर्ण पोस्टमा यादव आचार्यले लेख्नु भएको छ।
दैलेखको चामुण्डा बिन्द्रा सैनी नगरपालिका तीन महिनादेखि कार्यकारी अधिकृत विहीन छ। उपसचिवको दरबन्दी रहेको नगरपालिकामा प्रमुख आउन नमानेपछि कार्यालय तीन महिनादेखि कार्यकारी अधिकृत विहीन भएको हो। जिल्लामा कर्मचारी व्यवस्थापन समितिलाई नगर प्रमुख सूर्यबहादुर साईले प्रमुख पठाउन ताकेता गर्दा समेत अहिलेसम्म पठाइएको छैन। जिल्लाबाट प्रमुख ल्याउन नसकेपछि अहिले नगर प्रमुख साई कार्यकारी अधिकृतको काम गर्दै काठमाडौँ पुग्नु भएको छ। गोविन्द केसीले नागरिक दैनिकमा खबर लेख्नु भएको छ।
आपूर्ति राज्य मन्त्री कर्णबहादुर विश्वकर्माले हिजो नेपालगञ्जमा रहेको मनोकामना र भेरी ग्यासको अनुगमन गर्नुभएको छ। मनोकामना ग्यासमा गरिएको अनुगमनमा 13 ग्यास हेर्दा 10 लिकेज भएको भेटिएको छ। यस्तै भेरी ग्यास अनुगमनका क्रममा 6 ग्यास हेर्दा 3 ग्यास लिकेज भएको पाइएको छ। ग्यास लिकेज पाइएपछि राज्य मन्त्री विश्वकर्माले 5 दिनभित्र सुधार गरेर मन्त्रालयमा उपस्थित हुन निर्देशन दिनुभएको छ। मन्त्री विश्वकर्माले हिजै गोहलपुर स्थित धिताल एन्ड धिताल पेट्रोल पम्प र गनापुर स्थित दिनेश ट्रेडिङको अनुगमन गर्नुभएको छ। दिनेश ट्रेडिङमा आवश्यकता पूर्वाधार नभएको र सटरभित्र पाइप राखेकाले आयल निगमले सप्लाई बन्द गर्ने वाणिज्य कार्यालय नेपालगञ्जका प्रमुख कृष्ण प्रसाद पौडेलले बताउनुभयो।
कञ्चनपुरको पुनर्वास नगरपालिका 11 दीर्घसिंह ठकुरी बैङ्कमा जमिन धितो राखेर केही व्यवसाय गर्ने मनसायमा हुनुहुन्छ। जमिन धितो राख्ने विषयमा केही बैङ्कमा पनि उहाँ पुग्नुभयो, तर कारोबार गरिरहेका कुनै पनि बैङ्कले सीमा क्षेत्रको धितो नलिँदा उहाँ सोचेको व्यवसाय गर्न नसक्ने हुनुभएको छ। बैङ्कले धितो नराख्दा बैङ्किङ सुविधाबाट समेत वञ्चित हुनु परेको उहाँले बताउनुभयो। भवानी भट्टले कान्तिपुरमा खबर लेख्नु भएको छ।
कृषि विकास बैङ्क शाखा कार्यालय तुल्सीपुरमा हिजो तुल्सीपुर उद्योग वाणिज्य सङ्घको नेतृत्वमा धर्ना दिइएको छ। बैङ्क मार्फत रहेको तुल्सीपुर वडा नम्बर 6 स्थित 15 जग्गासहितको भवनमा सङ्घीय प्रहरी प्रधान कार्यालय राख्न बैङ्कले नमानेपछि व्यवसायीले धर्ना दिएको बताएका छन्। आजको अन्नपूर्ण पोस्टमा खबर छ।
दाङको लमहीस्थित वडा प्रहरी कार्यालयमा थुनुवाको मृत्यु भएको विषयमा छानबिन सुरु भएको छ। सङ्घीय इकाइ प्रहरी कार्यालय तुलसीपुरले हिजो राप्ती अञ्चल प्रहरी प्रमुख एसएसपी दिलीप कुमार चौधरीलाई घटना अनुसन्धानको जिम्मेवारी दिएको हो। कान्तिपुरमा खबर छ। पश्चिम डायरीमा छाडा पशु चौपाया नियन्त्रण नहुँदा हिन्डुलमा समस्या लगायतका सामग्री सुनाउन बाँकी नै छन्। अहिलेलाई व्यापारिक विश्राम।
भर्ना खुल्यो भर्ना खुल्यो। विगत 12 वर्षदेखि व्यवस्थापन संकायमा निरन्तर उत्कृष्ट नतिजा दिन सफल एस सिटी कलेज अफ म्यानेजमेन्टमा 2074-75 को लागि बीबीएस प्रथम वर्षमा भर्ना खुल्यो।
हाम्रा विशेषताहरू प्लस टू देखि डिग्री सम्म व्यवस्थापन मात्र पढाइ हुने एकमात्र कलेज, नेपाली र अङ्ग्रेजी दुवै भाषामा पढाइ हुने। यस कलेजबाट पास भएका विद्यार्थीहरू विभिन्न संघ संस्थामा उच्च स्थानमा कार्यरत। चिसो पानी, जेनेरेटर र इन्टरनेटको व्यवस्था भएको, असाइनमेन्ट, शैक्षिक भ्रमण, खेलकुद जस्ता अतिरिक्त क्रियाकलापहरूमा निरन्तर हुने।
सम्पर्क सिटी कलेज अफ म्यानेजमेन्ट, पासङ लामो मार्ग, नेपालगञ्ज बाँकी। सम्पर्क नम्बर 081-5795 र 521-075।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाँके। हाम्रा सेवाहरू
24 घण्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हाड जोर्नी तथा नसा रोग, एकुपंचर फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, एफएनएसी, प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, आइभीपी, युभीपी सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग, असहाय, एकल महिला, मुक्त कमैया, हलिया, ज्येष्ठ नागरिक, प्रेस मजदुर, रिक्सा मजदुरलाई सबै सेवामा 10% छुट व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
साथै चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा मात्र रु 10 डाक्टरहरूद्वारा चेक जात तथा उपचार गरिन्छ। पर्चा काट्ने समय बिदाको दिन बाहेक बिहान 9 बजेदेखि 11 बजेसम्म।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाँके।
फोन नम्बर 081-414-007 र 98-482-63-399। एक्जाम पनि सकियो, बाहिर पढ्न जाने भनेको कतै काठमाडौँ पो जाने हो कि?
काठमाडौँ नै किन जानु पर्यो र? यही पनि राम्रो पढाइ छ नि।
मेरो त साइन्स फ्याकल्टी हो, यहाँ छ र।
छ नि, प्लस टू साइन्स दिएर बसेका विद्यार्थीहरूको लागि बिएससी सिएसआइटी कक्षाहरू सञ्चालन भइरहेको छ नि।
हजुर, यस क्षेत्रकै सर्वोत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी विगतदेखि यस बाँके बागेश्वरी कलेज नेपालगञ्जले बिएससी सिएसआइटी कक्षाहरू सञ्चालन गर्दै आइरहेको कुरा सहर्ष जानकारी गराउँदै बिएससी सिएसआइटीका लागि बाँके बागेश्वरी कलेजमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। फारम धमाधम वितरण भइरहेको छ। प्रवेश परीक्षा फर्म भर्ने अन्तिम मिति यही भाद्र 14 गते, प्रवेश परीक्षा मिति यही भाद्र 24 गते। सम्पर्क नम्बर 081520570, 98496923624, 98582705 र 98587150132। नोट, प्रवेश परीक्षा पास भएका विद्यार्थीहरूले मात्र बिएससी सिएसआइटी प्रोग्राममा भर्ना हुन पाउनेछन्।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
कृष्णसार एफएम 94 मेगाहर्जको प्रस्तुति पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाँकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी। छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
मध्य तथा सुदूरपश्चिमको प्रमुख केन्द्र बिन्दुको रूपमा रहेको नेपालगञ्ज क्षेत्रमा छाडा पशु चौपायाले गर्दा यात्रु र सवारी साधनले हैरानी खेप्नु परेको छ। फोरलेनको सुर्खेत रोडमा छाडा पशु चौपायाको झन बिकबिकी छ। उपमहानगरपालिकामा छाडा रूपमा छोडिएका पशु चौपायाबाट हुने हानि नोक्सानी कम गर्न बाँके राष्ट्रिय निकुञ्ज तथा अगैयाका जङ्गलहरूमा छोड्ने गरी पनि समस्याको दीर्घकालीन समाधान गर्ने गर्न सम्बन्धित निकाय सफल हुन सकेका छैनन्। कमला हमालको रिपोर्ट।
नेपालगञ्जको मुख्य सडकको दृश्य हेर्दा पशु हाट बजार भन्दा फरक नपर्ला। पशु चौपायाहरू सडकको बीचमा आल बसे जस्तै बसेको दृश्य प्रष्टै देखिन्छ। छाडा पशु चौपायाले गर्दा बाटो हिँड्ने सर्वसाधारण तथा व्यापार व्यवसाय गरिरहेका स्थानीयलाई पनि समस्या भएको अनुभव सुनाउनुहुन्छ नेपालगञ्जका पूर्णदेव गिरी।
गाडी घोडा हिँड्ने ठाउँमा अब यो चौपायाहरूले होइन साह्रै नै समस्या पारेको छ। एक्सिडेन्ट पनि त्यतिकै भएको देखिएको छ। त्यही भएर यो चाहिँ अब यहाँको चाहिँ अब नगरपालिकादेखि लिएर यहाँको संघ संस्थाहरूले यसलाई चाहिँ कसरी चाहिँ व्यवस्थित गर्नुपर्छ भन्ने केही सोच भएन भने लगभग भन्ने भने सुलाल चौकदेखि गणेशमान चौकसम्म हेर्ने भने चारवटा डेली चाहिँ यसो एक्सिडेन्ट भएको देख्न आएको छैन। त जहाँ कपसको छ होइन कसले छोडिरहेको छ यसलाई पहिचान गर्नु पर्यो होइन। पहिचान गरेर यसलाई चाहिँ नियन्त्रण गर्न एकदम आवश्यक छ।
छाडा पशु चौपाय नियन्त्रणबारे सम्बन्धित निकायले काम गरे पनि दीर्घकालीन उपाय भने अप्नाउन सकेका छैनन्। नेपालगञ्जका अर्का स्थानीय केशव पौडेल पशुधनीलाई कारवाही गर्नुपर्ने बताउनुहुन्छ।
पशुवाला जसरी छाडा छाडिएछ नि यसले सबैभन्दा ठुलो ट्राफिकलाई समस्या भएको छ र यसमा अलिकति उहाँहरूलाई सचेत गराउनु साथसाथै दण्ड र जरिवानाको व्यवस्था पनि गर्नुपर्छ जस्तो मलाई लाग्छ है। यसरी हामीले यदि व्यवस्थित गर्न सक्यौँ भने यो भोलिका दिनमा आउने दुर्घटनाहरू विभिन्न किसिमका खतराहरू र बाटो ट्राफिक जाम हुने योबाट हामी बस्न सक्छौँ जस्तो मलाई लाग्छ।
नेपालगञ्ज क्षेत्रको छाडा पशु चौपाय नियन्त्रण गर्ने पहिलो प्राथमिकता नगरपालिकाको हो। तर नगरपालिकाले छाडा पशु चौपाय नियन्त्रण गरी राजस्व सङ्कलन पनि गरिरहेको छ तर प्रभावकारी बन्न सकिरहेको छैन। नेपालगञ्ज उपमहानगरपालिकाका निरीक्षण उपशाखा प्रमुख पवन कुमार कनौजिया अब प्रभावकारी रूपमा काम गर्ने बताउनुहुन्छ।
अहिलेसम्म हामीले यहाँ चाहिँ नगरमा छाडा चौपायहरू रहेका चाहिँ पुलिस प्रशासन र ट्राफिकको संयुक्त चाहिँ प्रयासले हामी नगरबाट समात्ने र क्रान्ति होसमा खुल्ने र आठ दिनसम्म उहाँहरूले छुटाउन आउनु भएन भने हामी त्यो चाहिँ पुलिस प्रशासनको रोभरमै चाहिँ लोड गरेर इमिलिया जङ्गलमा चाहिँ हामी लगेर छोड्ने गरेका छौँ। र अहिले यो बर्खाको यता यो धेरै चाहिँ पशु चौपायाको चाहिँ बिग्रिगी चाहिँ यो गाउँ देहातका पनि यो चाहिँ छाडा चौपाय अहिले बन्द भएको र चाहिँ खेत उपाय भएको कारणले चाहिँ धेरै चाहिँ यो नगरमा चाहिँ प्रवेश गरेका छाडा चौपायलाई हामी नियन्त्रण गर्न अलिक समयमा भएको छ। तर पनि हामीले चाहिँ यो सकेसम्म हामी चाहिँ प्रयास गर्दैछौँ। अब चाहिँ हाम्रो मेयर साहबबाट प्रष्ट आदेश भइसकेका छ, यो जसरी पनि नियन्त्रण गर्नुपर्छ।
छाडा पशु चौपायका कारण हुने समस्याको दीर्घकालीन समाधान गर्नुपर्ने बताउनुहुन्छ अधिवक्ता लोकबहादुर शाह।
पशु धनीहरू जुन चौपाया धनीहरू छ उनीहरू जिम्मेवार
गर्छ र जुन व्यक्तिले जसको जसले चाहिँ पशुहरूलाई जथाभावी छोड्ने गरेको छ उसलाई पनि चाहिँ कारवाही गरेर हुन्छ कि उसलाई चाहिँ जरिवाना गराएर हुन्छ कि उसलाई चाहिँ तपाईँको यसै छोड्न हुँदैन भनेर उसलाई चाहिँ सुसुसी गराएर हुन्छ कि त्यसको पहिचान गरेर पशुधनीहरूलाई पनि कानुनको दायरामा ल्याउनु पर्यो। त्यो पनि स्थानीय निकाय र प्रहरी प्रशासनले त्यो गर्न सक्छ। अर्को बाटो चाहिँ यदि चाहिँ त्यो पहिचान हुन सकेन भने पनि स्थानीय तहले र चाहिँ प्रहरी प्रशासनले पशुहरूलाई चाहिँ सुसी ठाउँमा राख्ने त्यसपछि चाहिँ आफ्नो दायित्व र कर्तव्यबाट चाहिँ स्थानीय तह उन्मुक्ति पाउन सक्ने अवस्था विद्यमान त हुँदैन। जुन व्यवस्थापन गरिन्छ त्यसको सम्पूर्ण खर्चहरू धनीको पहिचान गरेर धनीबाट असुल गर्ने चाहिँ व्यवस्थापन गर्दा उपयुक्त होला भन्ने।
पशु चौपा नियन्त्रणका विषयमा कतिले फेसबुकमा स्टाटस लेखे, कतिले नगरपालिकालाई कार्यालयमै पुगेर सुझाव दिए, तर पनि पशु चौपाय नियन्त्रण हुन सकेको छैन। त्यसैले छाडा पशु चौपाय नियन्त्रणका लागि उपमहानगरपालिकाले प्रभावकारी योजना बनाउन आवश्यक छ।
भेरी नगरपालिकाले हिजोदेखि एकीकृत सम्पत्ति कर लागू गरेको छ। भेरी नगरपालिकाका खमजङ शाहले पहिलोपल्ट सम्पत्ति कर तिरेर नगरपालिकाले कर लिने प्रणालीको सुरुवात गरिएको हो। नगर प्रमुख चन्द्रप्रकाश घरती र जिल्ला न्यायाधीश लीलाराज अधिकारीले एक कार्यक्रमबीच संयुक्त रूपमा शाहलाई करदाता प्रमाणपत्र दिएर सम्पत्ति करको सुरुवात गर्नुभएको हो। यो जाजरकोटको खबर हो। आजको अन्नपूर्ण पोस्टमा राजेन्द्र कार्कीले लेख्नुभएको छ।
बबईमा बाढी आएको तीन साता बित्दा पनि बर्दियामा भत्किएका सडक मर्मत नहुँदा उच्च जोखिममा परेको छ। त्यस्तै गुलरिया नेपालगञ्ज र भुरीगाउँ खण्ड कटान र बाढीले भत्काएपछि जताततै खाडल भएपछि आउजाउमा समस्या भएको हो। बाढीले भत्काइएका सडक मर्मत सम्मार गर्न सम्बन्धित निकाय बेखबर जस्तै छन्। बाढीका कारण भत्किएका सडक सुचारू गर्न नेपाल प्रहरी सशस्त्र र नेपाली सेनाले श्रमदान गरेका थिए। सडकको सबै खण्डमा खाडल भएका कारण उच्च जोखिम बढेको छ। साउन अन्तिम साता आएको बाढीले मधुबन स्थित ठाकुरबाबा जाने सडकको पुल पनि बगाएपछि आउजाउ बन्द भएको हो। कुसुम डाँडा स्थित झोलुङ्गे पुल र बबई नदी स्थित जब्दी घाटको पुल भाँसिएको छ। बबईको बाढीका कारण क्षति भएका पूर्वाधारको आधिकारिक तथ्याङ्क सङ्कलनबारे व्यवस्था भएको स्थानीयको गुनासो छ। यता सडक डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख अर्जुन बमले बजेट निकासाका लागि माग गरिएको र आय मर्मत सम्मार गरिने जानकारी दिनुभयो। कान्तिपुरमा खबर छ।
रेडियो कृष्णसार एफएमले आफ्ना समाचार सामग्रीका लागि सल्लाहकार समूह गठन गरेको छ। एफएमले आफ्नो नियमित रेडियो पत्रिका बिट न्युजलाई प्रभावकारी बनाउन सल्लाहकार समूह गठन गरेको हो। रेडियोका कार्यकारी प्रमुख तुला अधिकारीका अनुसार सल्लाहकार समूहको बैठकले बिट न्युजलाई विषयगत गर्ने निर्णय गरेको छ। सातै दिन फरक फरक विषयमा रेडियो पत्रिका बिट न्युज तयार गरिने भएको छ। कार्यकारी प्रमुख अधिकारीले भन्नुभयो, उहाँका अनुसार त्यसका लागि बाढ अनुसार विषय पनि टुङ्गो लगाइएको छ। विषयवस्तु सल्लाहकार समूहमा अधिकार कर्मी प्रकाश उपाध्याय, कमला पन्त, अधिवक्ता बसन्त गौतम, सहायक जिल्ला शिक्षा अधिकारी गोरख बहादुर थापा, साहित्यकार रिचा लुइटे लगायत रहेको समाचार संयोजक सावित्री गिरीले जानकारी दिनुभयो। आजको दैनिक नेपालगञ्जमा खबर छ।
प्युठानका स्थानीय तहहरूमा प्राविधिक नहुँदा नयाँ योजनाका काम अघि बढाउन समस्या भएको छ। जिल्ला समन्वय समितिमा प्राविधिक कम भएकाले सबै तहमा खटाइएको छैन। जिल्ला कर्मचारी व्यवस्थापन समितिले 6 प्राविधिकलाई स्थानीय तहमा खटाइएको हो।
महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जमा भएको एउटा घटना र त्यसपछि विकसित घटनाक्रमले प्राङ्गिक वातावरण बिथोलिएको भन्दै त्रिभुवन विश्वविद्यालय प्राध्यापक सङ्घ क्याम्पस इकाइले चिन्ता व्यक्त गरेको छ। प्राध्यापक सङ्घ मध्ये बहुमुखी क्याम्पस इकाइ समितिले नेपालगञ्जको हिजो बसेको संयुक्त प्रेस विज्ञप्ति मार्फत अघिल्लो साता सोमबार परीक्षा सञ्चालनका बेला सङ्घका सदस्य रविराज शर्मालाई आरोपित गरिएको घटनालाई लिएर सङ्घले प्रतिक्रिया सार्वजनिक गरेको हो। आजको दैनिक नेपालगञ्जमा खबर छ।
सबमाथि गरिएको प्रहरी जालझेलबारे सत्य तथ्य बुझ्न 5 नम्बर प्रदेश स्तरीय सङ्घीय इकाइ कार्यालयले अनुसन्धान थालेको छ। प्रहरी नियन्त्रणमै रहेका गङ्गटे भनेर चिनिने व्यक्तिको मृत्यु भएपछि प्रहरीले उहाँको शव बेवारिसे अवस्थामा फेला परेको भन्दै अन्त्येष्टि गरिदिएको थियो। यो घटनाबारे एक हप्ताभित्रमा सत्य तथ्य पत्ता लगाउने एआइजी कार्यालयले जनाएको छ। 5 नम्बर प्रदेशका अतिरिक्त प्रहरी महानिरीक्षक मिङमार लामाले घटनाबारे सत्य तथ्य पत्ता लगाउन राप्ती अञ्चल प्रहरी प्रमुखलाई जिम्मा दिएको बताउनुभयो। देवेन्द्र बस्नेतले एआइजी कार्यालयले थाल्यो अनुसन्धान शीर्षकमा नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
बाढी प्रभावित 480 घर दूरी राहत स्वरूप खाद्य र गैर खाद्य सामग्री वितरण गरिएको छ। केयर नेपालको सहयोग र दैविक प्रकोप उद्धार समितिको समन्वयमा राधाकृष्ण थारू जनसेवा केन्द्र बाढी पीडितलाई राहत वितरण गरेको हो। यो बर्दियाको खबर हो, आजको नागरिक पश्चिमेलीमा खबर छ।
उता बाँके राप्ती सुनारी गाउँपालिका वडा नम्बर 6 र 7 का बासिन्दाले वर्षेनी राहत र उद्धारको विकल्पमा सुरक्षित आवासको लागि पहल गरिदिन आग्रह गरेका छन्। हरेक वर्ष उद्धार र राहत दिनुभन्दा हामीलाई सुरक्षित स्थानमा बस्ने व्यवस्था मिलाइदिनु पर्यो। बाँकी राप्ती सुनारी 6 कमैया डाँडाकी 35 वर्षीय फुलकुमारी थारूले भन्नुभयो। मिसन टुडेमा खबर छ। यसैबीच नेपाल विद्यार्थी सङ्घका नेता विवेक मल्लले अनाथसँग निवेशन कार्यक्रम मार्फत बालबालिकालाई शैक्षिक सहयोग सामग्री वितरण गर्नुभएको छ। मल्लले हिजो समाज विकास तथा प्रबन्धन केन्द्रमा पुगेर 9 जना बालबालिकालाई 1 वर्षलाई पुग्ने सामग्री सहयोग गर्नुभएको हो। नागरिक पश्चिमेलीमा खबर रहेको छ। पश्चिम डायरीमा 16 श्राद्ध मनाउने संस्कारबारे नागरिक धारणा।
पितृहरूलाई पण्डित बोलाएर श्रद्धा गर्ने परम्परा हो। आफ्ना पितृहरूलाई श्रद्धा गर्यो भने ती सन्ततिहरूलाई सुख शान्ति समृद्धि हुन्छ भन्ने एउटा परम्परा रहिआएको छ।
लगायतका सामग्री सुनाउन बाँकी नै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूर पश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खोलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स प्राली धम्बोजी गुल्मा पछाडि, फोन नम्बर 081-5280-11-5280-12।
गुणस्तरीय सेवा र समयको बचतका लागि सम्झिनुहोस्।
त्यो जय बागेश्वरी पोलिक्लिनिक कोलपुरको कुरा गरे
हो? त्यहाँ त शिक्षण अस्पतालमा काम गरेका अनुभव प्राप्त फिजिसियन लगायत स्त्री रोग, बाल रोग, सर्जन, हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टरद्वारा सेवा उपलब्ध छ।
जय बागेश्वरी पोलिक्लिनिकमा उपलब्ध सेवाहरू:
गुणस्तरीय प्रयोगशालामा थाइरोइड तथा सुगर जाँच,
एक्सरे, भिडियो एक्सरे, मुटुको एक्सरे, नेबुलाइजर, अक्सिजनका साथै 24 घन्टा बिरामी भर्ना सेवा।
याद गर्नुहोस्, हाम्रा सम्पूर्ण सेवामा महिला, ज्येष्ठ नागरिक, अशक्त र किसान मजदुरलाई 15-20% छुटको व्यवस्था छ।
जय बागेश्वरी पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली, विद्यानगर 10 कोहलपुर, डायनामिक उच्च मावि अगाडि। सम्पर्क नम्बर 98-483-5523।
सम्पूर्ण घरायसी भाँडा बर्तनहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
हामीलाई होइन, नेपाल स्टोरलाई सम्झनुहोस्।
नेपाल स्टोर, धम्बोजी, नेपालगञ्ज।
पछि पश्चिम डायरीमा फेरि स्वागत छ। पश्चिम डायरी नेपालगञ्ज एफएम 104.8 मेगाहर्ज र बर्दियामा साथी एफएममा पनि एकसाथ सुन्न सकिन्छ। यसका साथै कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। हिजोदेखि सुरस रात सुरु भएको छ। आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका 16 दिनसम्म गरिने सुरस रात सुरु भएको हो। प्रतिपदादेखि सुरत तिथिमध्ये जुन तिथिमा आफ्ना पिताको निधन भएको हो सोही दिन सुरस श्राद्ध गर्ने गरिन्छ। आश्विन कृष्ण पक्षलाई पर्व मानिएको छ। पर्व तिथिका अवसरमा गरिने श्राद्ध भएकाले यसलाई पार्वन वा महालय श्राद्ध पनि भनिन्छ। यसैबीच हामीले सुरस श्राद्ध मनाउने संस्कारबारे नागरिकहरूको भनाई सङ्कलन गरेका छौँ। सुनौ साथी सम्बुथहरूले सङ्कलन गरेको नागरिक आवाज।
धर्मदत्त भट्ट, पूर्णिदेखि औँसीसम्म यसलाई चाहिँ आफ्नो मरेका पितृजनहरूको चाहिँ श्राद्ध गर्ने परम्परा हिन्दू धर्म अनुसार चलिरहेको हुन्छ। यसलाई चाहिँ श्राद्धको समय भन्छ। यो श्राद्ध मनाउँदाखेरि आफूलाई राम्रो हुन्छ, एउटा परम्परा मानिँदै आएको छ, त्यही अनुसारले यसलाई महत्त्व मानिएको छ।
टिका कडेलो, तिथिको दिन श्राद्ध गर्नुपर्छ, पिण्ड दिनुपर्छ, आफ्नो रीति रिवाज अनुसार गर्नुपर्छ, आफ्नो कुल देउता, आफ्नो बुवा आमा सबैलाई सम्झेर श्राद्ध गर्नुपर्छ। तिथिको दिन आदेखि लिएर औँसीसम्म हो मनाइन्छ, 16 दिनसम्म मनाएको हुनाले 16 श्राद्ध हुन्छ।
भरत बहादुर राणाबाट, सोह्र श्राद्ध आफ्नो पितृहरूको निधन भएको तिथिलाई सम्झेर सोह्र श्राद्ध भित्रमा कुन तिथि परेको छ त्यही तिथिमा आफ्नो पितृहरूलाई पण्डित बोलाएर श्रद्धा गर्ने परम्परा हो। आफ्ना पितृहरूलाई श्रद्धा गर्यो भने ती सन्ततिहरूलाई सुख शान्ति समृद्धि हुन्छ भन्ने एउटा परम्परा रहिआएको छ।
गौमती सुनार, आजको दिनबाट श्राद्ध सुरु भयो। माछा मासु नखाने, कपाल फुर्किने, एक छाक खाना खाने, नुन नखाने, अनि यो पितृहरूलाई सम्झिने, पिण्ड चढाउने, अनि यस्तो छोरी बहिनीहरूलाई खाना खिलाउने हाम्रोमा चलन छ। आजबाट 16 श्राद्ध लाग्यो, औँसीसम्म हाम्रो सकिन्छ।
राजेन्द्र सुनार. अब यो सोह्र श्राद्ध भनेको पितृहरूलाई सम्झिने होइन, सोह्र श्राद्ध तिथि हुन्छ हामीहरूको. अब त्यो तिथिमा आफ्नो श्राद्धको गर्ने त्यसरी मनाउने. यो अब आजदेखि सोह्र दिन औँसीसम्म मनाइन्छ.
सोमबार रातिदेखि मंगलबार बिहानसम्म चलेको कपलेकी केदार जात्राको माहौल देउरामय बन्यो. मेलामा रौनक थप्न कपलेकी केदार क्षेत्र विकास समितिले शिखर नगरपालिका एकको वडा कार्यालयको सहयोगमा देउडा गीत प्रतियोगिता आयोजना गरेको थियो. सो प्रतियोगितामा करिब एक दर्जन देउडियाले सहभागिता जनाएका थिए. यो डोटीको खबर हो. आजको नागरिक पश्चिमेलीमा अरूण बमले लेख्नु भएको छ.
विद्युत प्राधिकरण सुर्खेत वितरण केन्द्रले सदरमुकाम खलङ्गामा पहिलो पटक केन्द्रीय विद्युत प्रसारण परीक्षण गरेको छ. कान्तिपुरमा खबर छ. उता प्रदेश नम्बर 7 अर्थात् कञ्चनपुरको शुक्लाफाटा नगरपालिका 11 कलुवापुरका 61 वर्षीय बहादुर सुनारा मुक्त हलिया हुनुहुन्छ. सरकारले हलिया मुक्त घोषणा गरेको 9 वर्ष पुरा भए पनि उहाँले साउको घरमा काम गर्न छाड्नु भएको छैन. सरकारले मुक्त घोषणा गर्दा सुनारा हर्षित हुनुहुन्थ्यो, तर भए नि अहिले उहाँलाई सङ्कट पर्दै गएको खबर मोहन विष्टले नयाँ पत्रिका दैनिकमा खबर लेख्नु भएको छ. उता स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा उम्मेदवारी दिएका आधाभन्दा बढी उम्मेद्वारले खर्च विवरण बुझाएका छैनन्. यो बैतडीको खबर हो. नागरिक पश्चिमेलीमा प्रकाशित छ.
जिल्लामा यति बेला अनन्ते मेलाको रौनक बढेको छ. भाद्र पञ्चमीको दिनबाट सुरु हुने अनन्ते यहाँका स्थानीयले विशेष महत्त्वका साथ मनाउने गर्छन्. दशैं र तिहार पछिको दोस्रो ठूलो पर्वका रूपमा मानिने अनन्ते मेला 3 दिनदेखि 5 दिनसम्म खेल्ने गरिन्छ. यो बाजुराको खबर हो. आजको नागरिक पश्चिमेलीमा कृष्ण ओलीले लेख्नु भएको छ.
सरकारले ल्याएको पुनर्स्थापना प्याकेजले समस्या समाधान नहुने भन्दै डोटीका मुक्त हलियाहरू असन्तुष्ट भएका छन्. पश्चिम टुडीमा खबर छ. उता बैतडीको प्रसिद्ध निगाल सैनी भगवती मन्दिरमा अनन्त चतुर्दशीको अवसरमा लाग्ने मेला सम्पन्न भएको छ.
पश्चिम डायरीमा अब नागरिक मत. अस्पतालहरूबाट निस्कने फोहोर व्यवस्थापन गर्ने उपायका विषयमा यो साताको नागरिक मत केन्द्रित छ. सुनौ नेपालगञ्ज एकका कृष्ण गोपाल गुप्ताको विचार.
कुनै यस्तो ठाउँमा चाहिँ त्यो गर्नुपर्ने जहाँ मानवको बस्ती नहोस्, त्यो नगरपालिकाले चाहिँ तोकेको होस्, त्यस्तो ठाउँ फाल्नुपर्छ. त्यो अस्पतालबाट निस्केको फोहोर हो, त्यो मानवको लागि धेरै हानिकारक हुन्छ. बिरामीलाई प्रयोग गरेको सुई, कपास, ब्यान्डेज, खखार, मलमूत्र जे भए पनि सबै हुन्छ. त्यसलाई लिएर डाक्टरहरूलाई गम्भीर बन्नुपर्छ. यहाँ जताततै फालेको रहेछ, यस्तो ऊ रहेछ, औषधि पनि आफै गर्ने, बिरामी पनि आफै बनाउने, त्यस्तो लागिरहेको छ. यस विषयमा गम्भीर बन्नुपर्छ.
यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ. विदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक.
कर्णालीमा यसपालिको दशैं र तिहारमा खाद्य सङ्कट नहुने. खाद्य संस्थानद्वारा 29,000 क्विन्टल चामल ढुवानी सुरु.
ग्रामीण क्षेत्रबाट नेपालगञ्ज सेवा लिन आउनेहरूको साइकल चोरीको घटना बढ्दै. बर्दियामा किसान भारतीय माछा आयात रोक्न एकजुट.
जाजरकोटमा पहिरोका कारण 12 दिनदेखि यातायात अवरुद्ध. दैलेखको चामुण्डा बिन्द्राशैली नगरपालिका 3 महिनादेखि कार्यकारी विहीन.
र आपूर्ति राज्य मन्त्री विश्वकर्माद्वारा नेपालगञ्जमा एलपी ग्यास र पेट्रोल पम्पको अनुगमन, लिकेज ग्यास भेटिएकाले सुधारका लागि 5 दिनको समय दिइयो.
पश्चिम डायरी krishnasarfm.org.npमा इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला पनि सुन्न सकिन्छ. स्मार्टफोन प्रयोगकर्ताले कृष्णसार एफएमको मोबाइल एप्सबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ.
हवस् त, प्राविधिक सहयोगी योगेशसँगै लक्ष्मी र म सावित्री बिदा हुन्छौँ. आज भाद्र 22 गते बिहिबार सेप्टेम्बर 7 तारिक आश्विन कृष्ण प्रतिपदा. तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्. नमस्कार.
यो कृष्ण सार एफएम
94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज.
यो तरंग रेडियो कृष्ण सार को हो.
कृष्ण सार एफएम हो. यो कृष्ण सार एफएम
स्टूडियो टाइम.